بسم اللہ الرحمن الرحیم. اسلام کا باطنی پہلو. اسلام جو دین فطرت اور دین قیم یعنی قائم بحوالہ قرآن سورہ نمبر 30 کی آیت نمبر 30 ہے، وہ حضرت محمد مصطفیٰ رسول خدا صلی اللہ علیہ وآلہ وسلم کا دین ہے، جو سنت و قانون کے معنی میں اللہ تبارک و تعالی کا دین ہے. اسی کا نام صراط مستقیم یعنی راہ راست ہے، اور اسی کی طرف جملہ انبیاء علیہم السلام نے لوگوں کو بلایا، اور اس مقدس و پر حکمت دعوت کا مرکز سرور انبیاء سلم کا وجود مبارک تھا. سورہ مومنون سورہ نمبر 23 کی آیت 51 تا 53 کا ذرا غور سے مطالعہ کیجئے، تاکہ یہ حقیقت آپ پر روشن ہو کہ قرآن پاک کی اس حکیمانہ تعلیم میں کس طرح رفع زمان کر کے یعنی زمانے کو اٹھا کر تمام پیغمبروں کو یکجا کیا گیا ہے، جیسے وہ سب حضرات ہم اثر و ہم زمانہ ہوں. پھر ان سب سے ایک ساتھ فرمایا جاتا ہے کہ اے پیغمبرو، تم پاکیزہ چیزیں کھاؤ اور نیک عمل کرو. حوالہ قرآن سورہ نمبر 23 کی آیت 51. چنانچہ جاننا چاہیے کہ اس ربانی ارشاد میں طیبات کا بابرکت لفظ آیا ہے، جس کے ظاہری معنی ہیں پاکیزہ چیزیں اور باطنی معنی ہیں پاکیزہ علم، یعنی وہ علم جو براہ راست ملتا رہتا ہے، جو ہمیشہ عقل و جان کی غذا کا کام کرتا ہے. کیونکہ جب مقصود خدا عمل صالح ہے تو اس کا اصل سہارا روحانی علم سے ملتا ہے، نہ کہ عمدہ عمدہ چیزیں کھانے سے. لہذا پروردگار عزت نے ہر زمانے میں نور علم کے سرچشمے کو اس دنیا میں جاری کیا اور تمام امتوں کو ایک بڑی امت قرار دیا. حوالہ قرآن سورہ نمبر 23 کی آیت نمبر 52، جس میں مومنین اولین و آخرین آپس میں بھائی بھائی ہیں، اور جملہ انبیاء و ائمہ علیہم السلام اس دینی اور روحانی وحدت و سالمیت میں نفس واحدہ یعنی ایک شخص کی طرح ہیں. اس بیان سے یہ مطلب واضح اور روشن ہو گیا کہ دین حق فی الاصل ایک ہی ہے، اور وہ اسلام ہے جو دین فطرت ہے، جس پر سارے پیغمبروں نے اپنے اپنے وقت کے مطابق عمل کیا. کیونکہ یہ امر ممکن ہی نہ تھا کہ رسولوں کے لیے الگ الگ ادیان مقرر کیے جائیں، جبکہ خدائے واحد کی سنت کے مطابق ایک ہی دین فطرت تھا، اور حضرات انبیاء علیہم السلام اسی دین یگانہ پر یکجا و متحد ہونے والے تھے. مگر لوگوں نے ہر بار ظہور حق کے بعد اختلاف کیا، جس کا ذکر قرآن حکیم کے بہت سے مقامات پر موجود ہے. اس حقیقت کی کوئی تردید ہی نہیں ہو سکتی کہ اسلام کامل و مکمل دین ہے، اور یہ ظاہراً و باطناً اللہ تعالی کی سب سے بڑی نعمت ہے. سورہ نمبر 5 کی آیت نمبر 3، جیسا کہ خود قرآن نے خدا کی ظاہری و باطنی نعمتوں کا ذکر فرمایا، سورہ نمبر 31 آیت نمبر 20، چنانچہ اسماعیلی مذہب اکثر و بیشتر امور کے اعتبار سے اسلام کا باطنی پہلو ہے. اور یہ اس کی ایک بے مثال خوبی ہے کہ قرآن حکیم کا باطنی رخ اسماعیلیت کی طرف ہے۔ یہی وجہ ہے کہ اسماعیلی مذہب ہمیشہ سے اسلامی تاویلات کا مرکز رہا ہے، یا یوں کہنا چاہیے کہ اسلام کے علوم باطنی کا گہوارہ یہی ہے۔ آپ جانتے ہیں کہ یہاں یہ سب کچھ کیوں کر ممکن ہو گیا؟ جی ہاں، یقیناً نور امامت کے طفیل سے دین کی یہ ساری نعمتیں میسر ہو گئیں، اور خدا و رسول سلم یہی چاہتے تھے۔ اسماعیلی مذہب اسلام کی تدریجی ہدایت اور عروج و ارتقاء کا ایک روشن ثبوت ہے، جبکہ اسلام دین فطرت ہے، اور دین فطرت کے صحیح معنی جاننے کے لیے عقل سلیم سے کام لے کر سوچنے کی ضرورت ہے۔ چنانچہ اس سلسلے میں بطور مثال قرآن حکیم کے ایک اسم صفت کی طرف توجہ دلائی جاتی ہے، اور وہ ہے کتاب مبارکن۔ قرآنی حوالہ جات سورہ نمبر 6 کی آیت 92، سورہ نمبر 6 کی آیت 155 اور سورہ نمبر 38 کی آیت 29، یعنی بڑی برکت والی کتاب۔ اب ہمیں برکت کی کیفیت و حقیقت کو سمجھنے کے لیے قرآن حکیم ہی سے رجوع کرنا ہوگا کہ کتاب سماوی کے حقائق و معارف کی لا انتہا برکتوں کی ظاہری اور مادی تشبیہ و تمثیل کہاں اور کس چیز سے دی گئی ہے۔ چنانچہ ہم قرآن پاک کی سورہ نمبر 41 کی آیت نمبر 10 میں واضح طور پر دیکھتے ہیں کہ جب خداوند عالم نے سیارہ زمین کو پیدا کیا تو اس وقت پہاڑ نہیں تھے، پھر اللہ تعالی نے زمین پر پہاڑوں کو بنایا اور ان میں گوناگون برکتیں رکھ دیں، اور یہ مادی برکتیں دنیا والوں کو جس طرح ابتدا سے حاصل ہوتی آئی ہیں، اسی طرح اس کا سلسلہ رہتی دنیا تک جاری رہے گا۔ اب اس مثال سے یہ حقیقت روشن ہو گئی کہ قرآن حکیم میں علم و حکمت کی جو بے پناہ برکات سمائی گئی ہیں، ان کا ظہور زمان و مکان کے تقاضوں کے ساتھ ساتھ بتدریج ہوتا رہتا ہے، اور دین فطرت کا مطلب یہی ہے۔ قرآن کریم کے سلسلہ برکات کو سمجھنے کی دوسری مثال بارش کا برسنا ہے، اور اس کا ذکر بھی خود قرآن مقدس حوالہ قرآن سورہ نمبر 50 آیت نمبر 9 میں موجود ہے، یعنی خدائے حکیم نے بارش کے پانی کو برکتوں کا سرچشمہ قرار دیا ہے۔ اس کا تاویلی اشارہ یہ ہے کہ قرآن کی روح و روحانیت ہماری عقلی رسائی سے بالاتر ہے، لہذا دین کا یہ درجہ ہمارا روحانی اور علمی آسمان ہے، اور ہم ہر وقت اس امر کے محتاج ہیں کہ نور قرآن یعنی آفتاب ہدایت اپنے اس آسمان سے بار بار علم و حکمت اور رشد و ہدایت کی بارش برساتا رہے، تاکہ کتاب مبارک یعنی قرآن پاک کی برکتوں کا سلسلہ جاری و ساری رہے، اور خدا تعالی کی لا تعداد نعمتوں کی دلیل ہو۔ حوالہ قرآن سورہ نمبر 14 کی آیت نمبر 34۔ اللہ تعالی نے تین جگہوں کو مقامات غور و فکر ٹھہرایا ہے، ان میں سب سے پہلا مقام قرآن مجید ہے، دوسرا عالم کبیر یعنی کائنات ظاہر ہے، اور تیسرا عالم شخصی۔ ان تینوں میں رب العزت کی آیات ہیں، اور مقصود خدا یہ ہے کہ انسان ہر جگہ آیات میں غور و فکر سے کام لیا کرے۔ اب یہاں یہ سوال بھی سامنے آتا ہے کہ اسلام میں غور و فکر یا تفکر و تدبر کی اتنی زیادہ اہمیت کیوں ہے، جبکہ فکر یا سوچ عقل کے اس فعل کا نام ہے جس میں وہ عقل کسی عقلی چیز کے باطن یا گہرائی میں جاتی ہے۔ حالانکہ قرآن پاک کے ظاہر میں جو احکام فرمائے گئے ہیں وہ سب ظاہر اور واضح ہیں۔ اس کا جواب یہ ہے کہ اگر قرآن حکیم اور دیگر مقامات پر غور و فکر کرنے کی تجویز کسی انسان کی طرف سے ہوتی تو اس صورت میں کسی کا سوال جائز ہوتا، لیکن جب پروردگار عالم آیات میں غور کرنے والوں کو اہل دانش قرار دیتا ہے تو پھر ایسے سوال کے لیے کوئی جواز نہیں۔ مگر ہاں، جاننے کی خاطر فرضی سوال ہو تو وہ اور بات ہے۔ اللہ تبارک و تعالی کا ارشاد ہے، کتاب انزلناہ الیک مبارک لیدبروا آیاتہ ولیتذکر اولو الالباب۔ حوالہ قرآن سورہ نمبر 38 کی آیت نمبر 29۔ یہ بابرکت کتاب ہے جس کو ہم نے آپ پر اس واسطے نازل کیا ہے تاکہ لوگ اس کی آیتوں میں غور کریں اور تاکہ اہل دانش نصیحت حاصل کریں۔ آپ اس ربانی تعلیم کو واضح طور پر دیکھتے ہیں کہ قرآن پاک میں ہر زمانے کے لیے برکتیں پوشیدہ ہیں اور ان سے فیض حاصل کرنے کا طریقہ یہ ہے کہ ہر ہر آیت میں غور کیا جائے۔ دنیائے قرآن پر روشنی ڈالنے کی غرض سے خدا اور رسول صلی اللہ علیہ وسلم نے ایک نور مقرر فرمایا ہے۔ اگر ہم اس نور کے وسیلے سے قرآن، آفاق اور عالم شخصی کی آیات میں غور و فکر کرتے ہیں تو بے شک کامیابی یقینی ہے، ورنہ یہ امر محال ہے، کیونکہ غور و فکر کرتے کرتے کسی آیت کے گنج مخفی تک جا پہنچنا صرف اور صرف ہدایت حقہ کی روشنی میں ممکن ہے۔ آن حضرت صلی اللہ علیہ وآلہ وسلم مومنین کو کتاب و حکمت سکھا کر، حوالہ قرآن سورہ نمبر 2 کی آیت 151، صلات دے کر، حوالہ قرآن سورہ نمبر 9 آیت 103، اور ان کے حق میں خدا سے بخشش مانگ کر ان کو پاک و پاکیزہ کیا کرتے تھے، حوالہ قرآن سورہ نمبر 4 کی آیت نمبر 64۔ آپ ہرگز یہ گمان نہیں کر سکتے ہیں کہ یہ کوئی معمولی بات ہے، حالانکہ دین کی سب سے بڑی سعادت اور ایمان کا سب سے عظیم فائدہ یہی ہے کہ مومنین جیتے جی پاک ہو جائیں۔ لیکن اب سوچنا یہ ہے کہ آن حضرت صلی اللہ علیہ وسلم کی رحلت کے بعد بھی یہی وسیلہ رحمت موجود ہے یا نہیں۔ اگر کہا جائے کہ اس زمانے میں علم و حکمت کا سرچشمہ، صلاۃ و دعا کا منبع اور مغفرت کا وسیلہ موجود نہیں تو یہ رحمت خداوندی سے مایوسی و نا امیدی کی بات ہوگی، حالانکہ قرآن حکیم میں مایوسی کی ممانعت کی گئی ہے، حوالہ قرآن سورہ نمبر 39 کی آیت 53۔ اور اگر مانا جائے کہ جب اللہ کی پاک کتاب موجود ہے تو اس کے علم و حکمت سکھانے کا وسیلہ بھی موجود ہے تو یہ حقیقت ہے، اور اس کے ساتھ ساتھ یہ بھی ماننا چاہیے کہ صلات اور مغفرت کا ذریعہ بھی وہی ہے۔ قرآن حکیم میں فرمایا گیا ہے، ترجمہ، سو ہم نے ابراہیم کے خاندان کو کتاب و حکمت بھی دی ہے اور ہم نے ان کو بہت بڑی سلطنت بھی دی ہے۔ حوالہ قرآن سورہ نمبر 4 کی آیت نمبر 54۔ آل ابراہیم علیہ السلام کا سلسلہ اس دور میں ائمہ آل محمد صلی اللہ علیہ وسلم کے ذریعے سے جاری و باقی ہے۔ کتاب سے قرآن مراد ہے، جو سابقہ کتب سماوی کا مہیمن یعنی محافظ ہے۔ حوالہ قرآن سورہ نمبر 5 کی آیت 48۔ یعنی اس میں ان کے حقائق و معارف محفوظ ہیں، اور یہاں یہ سوچنا ضروری ہے کہ کتاب و حکمت کس معنی میں خاندان ابراہیم کو دی گئی ہے، نیز کس لیے، حالانکہ قرآن پاک تمام مسلمانوں کے پاس موجود ہے۔ اس کے معنی یہ ہوئے کہ خدائے حکیم امام زمان علیہ السلام کو آسمانی کتاب کی روح و روحانیت اور علم و حکمت عطا فرماتا ہے، تاکہ کتاب سماوی کی برکتوں کا سرچشمہ جاری رہے اور خاندان ابراہیم یعنی خاندان محمد صلی اللہ علیہ وسلم کو قرآن سے وابستہ عظیم روحانی سلطنت دینے کا اشارہ یہ بتاتا ہے کہ لوگ ہمیشہ حصول روحانیت اور تاویل قرآن کے لیے آل محمد صلی اللہ علیہ وسلم کی طرف رجوع کریں۔ تقریباً سب مسلمان اس حدیث کو مانتے ہیں کہ مولا علی علیہ السلام آن حضرت صلی اللہ علیہ وسلم کے علم و حکمت کا دروازہ تھے، لیکن اس بارے میں کچھ مزید باتوں کو جاننا ہے۔ اول، وہ بے نظیر علم و حکمت جو خدا تعالی نے اپنے پیارے رسول صلی اللہ علیہ وسلم کو دیا قرآن میں ہے، چنانچہ اس مشہور حدیث کا مطلب یہ ہوا کہ علی علیہ السلام قرآن کا دروازہ ہیں۔ دوم، حضور اکرم صلی اللہ علیہ وسلم نے قرآن حکیم کے جس تاویلی دروازے کو بحکم خدا کھڑا کر دیا تھا، وہ صرف اس وقت کے لیے نہیں بلکہ ایک مستقل اصول کے طور پر تھا۔ لہٰذا ہمارا یہ ماننا بالکل درست ہے کہ ائمہ طاہرین میں سے ہر امام اپنے وقت میں قرآن کا دروازہ ہوا کرتا ہے۔ سوم، کیا آن حضرت صلی اللہ علیہ وسلم ہی کے زمانے سے ایسا ہوا کہ آسمانی کتاب میں داخل ہو جانے کے لیے ایک دروازہ قائم کیا گیا؟ آیا اس سے پہلے یہ قانون نہیں تھا؟ ایسی بات نہیں، بلکہ یہ قانون ابتدا ہی سے چلا آیا ہے، جیسا کہ رسول کریم کا ارشاد گرامی ہے کہ ہر چیز کے لیے ایک دروازہ ہوا کرتا ہے۔ چہارم، باب اور ابواب کے تحت آپ قرآن حکیم میں دیکھ سکتے ہیں کہ تمام چیزوں کے دروازے ہیں۔ حوالہ قرآن سورہ نمبر 6 کی آیت 44۔ جیسے آسمان کے، حوالہ قرآن سورہ 7 کی آیت 40، بہشت کے، حوالہ قرآن سورہ نمبر 39 کی آیت نمبر 73، دوزخ کے، حوالہ قرآن سورہ 39 کی آیت 71، اور اللہ تبارک و تعالی کے ان خزانوں کے دروازے ہیں جو آسمانوں میں بھی ہیں اور زمین پر بھی، حوالہ قرآن سورہ نمبر 63 کی آیت نمبر 7۔ پس قرآن پاک نہ صرف زمین پر خدا کا سب سے بڑا خزانہ ہے، بلکہ یہ آسمان میں بھی اس کا عظیم ترین خزانہ ہے۔ اس سے یہ حقیقت بدرجۂ انتہا روشن ہو گئی کہ گنج قرآن کا زندہ دروازہ اور خزینہ دار امام زمان صلوات اللہ علیہ ہیں۔ اسلام کا باطنی پہلو ایسا نہیں کہ اس کے وجود سے کوئی بھی دانشمند انکار کر سکے، اور اس مقالے میں شروع سے آخر تک جو کچھ لکھا گیا وہ سب اسی عنوان کے تحت ہے۔ دین اسلام میں جتنی چیزیں بھیدوں کی طرح مخفی اور پوشیدہ ہیں ان کا شمار نہیں ہو سکتا، مگر ان میں سے یہاں ایک انتہائی ضروری اور عظیم چیز کا ذکر کیا جاتا ہے، اور وہ کتاب مکنون ہے، جس میں قرآن حکیم کی روح و روحانیت پوشیدہ ہے۔ حوالہ قرآن سورہ نمبر 56 کی آیت 77-79۔ آپ کو یاد ہوگا کہ کتاب مکنون کے معنی ہیں مخفی کتاب، یعنی زمانے کا امام علیہ السلام، جو دنیا میں ظاہر ہیں مگر ان کی مرتبت و معرفت لوگوں سے پوشیدہ ہے، جن کی روح اعظم لوح محفوظ ہے جس میں قرآن مجید کی زندہ روح و روحانیت محفوظ ہے۔ خادم مسئول نصیر الدین نصیر ہنزائی، 22 اگست 1985 عیسوی۔
یقیناً اس مقالے میں بہت سے نکات ہیں جن کو پیش کیا گیا۔ دین فطرت، دین قیم، یہ اسلام کے ناموں میں سے ہیں، اور خدا کے اس دین کا نام جو آج اسلام ہے، اس کے بارے میں یہ ضروری نہیں کہ بہت پہلے بھی اس کا یہی نام ہو، کوئی اور نام ہو سکتا ہے، کیونکہ نام جو ہے وہ ہر وقت بدلتا رہتا ہے۔ کسی بھی مستقل چیز کے نام بدلتے رہتے ہیں، کسی ملک کے نام بدلتے رہتے ہیں، کسی سمندر کے نام بدلتے رہتے ہیں، اور اسی طرح دین کا نام بھی بدلتا رہتا ہے، جس طرح زبان بدلتی رہتی ہے۔ کہ دنیا میں جتنے پیغمبر آئے ہیں، ضروری نہیں کہ ان کی زبان ایک ہی ہو، حالانکہ ان کا دین ایک ہی تھا، اور ضروری نہیں کہ تمام آسمانی کتابوں کی زبان ایک ہو، حالانکہ وہ سب خدا کی کتابیں ہیں اور وہ آپس میں ایک ہیں۔ ضروری نہیں کہ سب پیغمبروں کی زبانیں ایک ہوں، حالانکہ وہ دین میں، ایمان میں ایک ہیں۔ اسی طرح یہاں جو اسلام کا نام جو دین فطرت ہے، یہ بھی عربی سٹائل سے ہے، مگر اس کا نام پہلے کچھ اور ہو سکتا ہے، اور اسلام کا دوسرا نام جو دین قیم ہے، یہ بھی قرآن میں ہے، لیکن ہو سکتا ہے کہ اس کا کوئی اور نام تھا آگے، مگر بہرحال اللہ کا دین ایک ہی ہے۔ یہ جو دائر میں لگتا یوں ہے کہ حضرت عیسیٰ، حضرت موسیٰ کا دین الگ تھا، اس سے پہلے حضرت ابراہیم کا دین، اور حضرت عیسیٰ کا دین اور آن حضرت کا دین، ایسی بات نہیں ہے۔ ایک ہی خدا کا دین تھا، لیکن ایک ہی دین میں جو وقت اور زمانے کے مطابق شریعت بنتی ہے، اس کی وجہ سے یوں لگتا ہے جیسے بڑے بڑے پیغمبروں کے ادیان الگ الگ تھے، ہرگز ایسا نہیں۔ اور اوپر جو عنوان ہے، اس میں سب سے پہلے غور کرنا چاہیے کہ اسلام کا باطنی پہلو، اس کا مطلب یہ ہوا کہ اسلام کے دو پہلو ہیں، ایک اسلام کا ظاہری پہلو ہے اور دوسرا اسلام کا باطنی پہلو ہے، اور میرے نزدیک یہ عنوان بڑا اچھا ہے اور پرمغز ہے، اسلام کا باطنی پہلو، اور اس مالی مزاج کے مطابق ہے۔ اب نیچے جو سورہ مومنون کا حوالہ دیا گیا ہے، اس میں वैसी आयत की इबारत यहाँ दर्ज नहीं है, कुछ तर्जुमे को और कुछ मफहूम को लिया गया है। तो इसमें मकसूद ये है कि इस मकाम पर सब पैगंबरों को और उनकी उम्मतों को एक करार दिया गया है। हालांकि हम देखते हैं कि उम्मत आदम, उम्मत नू, उम्मत इब्राहिम, उम्मत मूसा, उम्मत ईसा और उम्मत मोहम्मदी, ये अलग अलग उम्मतें हैं। ठीक है, ज़ेली तौर पर ये अलग अलग उम्मतें हैं, लेकिन कुरान ये भी कहता है कि जिस तरह दीन एक है, खुदा भी एक है, तो जितनी आसमानी किताबें हैं वो भी दरअसल एक हैं। वक्त और ज़माने के मुताबिक उस आसमानी किताब की तर्जुमानी होती रहती है। अगर पैगंबर इब्रानी कौम में है तो आसमानी किताब भी इब्रानी में नाजिल होती है, यानी असल जो खुदा की किताब है उसकी तर्जुमानी इब्रानी में होती है। अगर सुरियानी में कौम है तो पैगंबर भी उसी जबान में आता है और उसकी किताब भी उसी जबान में आती है। मतलब इसका यह हुआ कि जो असल किताब रूहानियत में है उसकी तर्जुमानी ही होती है। और अगर अरब में आसमान से किताब नाजिल हुई तो उस वक्त इस किताब को अरबी में होना चाहिए था और अरबी में है। लेकिन ज़बानों के इस इख्तलाफ के बावजूद अल्लाह की किताब एक होती है और इसको कुरान में अल किताब कहा गया है। सिर्फ फर्क है किताबुन और अल किताब। किताबुन का मतलब है किताबों में से किताब और अल किताब का मतलब है कि खास किताब। अब उसके अलावा किसी किताब का इसमें तस्वीर नहीं, इस लफ्ज अल किताब वही एक किताब। तो सब अंबिया अलैहिस्सलाम एक हैं, सो उनकी उम्मतें भी एक हैं और मोमिन भी एक हैं। मसलन ज़माने आदम में जो मोमिन थे वो हमारे भाई थे, और जितने पैगंबरों के ज़मानों में जो भी मोमिन हुए वो सब भाई भाई हैं, और जितने अंबिया थे वो सब नफ्स वाहिदा की तरह मुंतज़िर थे। तो इस यानी नुक्ता नंबर दो में किस तरह सब पैगंबर एक हैं और किस तरह उनकी सारी उम्मतें एक हैं, इसके बारे में कहा गया है। और इसमें एक बहुत अजीब बात और नई बात यह है कि रफ़ ज़मान का एक नमूना पेश किया गया है। रफ़ ज़मान में आपको बताऊं कि क्या है। रफ़ ज़मान है कि यानी खुदा ज़माने को दरमियान से हटाता है, और ज़माने को हटाकर ज़मानों पर जो लोग फैले हुए हैं उनको यकजा करके सामने रखता है, फिर उनसे कोई खिताब फरमाता है, उनको कुछ हुक्म देता है। जैसे हमारी दुआ में है कि या अय्युहल्लज़ीना आमनू अतीउल्लाह व अतीउर रसूल व उलिल अम्री मिनकुम, इसमें रफ़ ज़मान का तसव्वुर है। यानी आन हजरत के ज़माने से लेकर रहती दुनिया तक जितने मोमिनीन दुनिया में आने वाले हैं उन सबको खुदा ने माजी हाल और मुस्तकबिल के फ़र्क को हटाकर उन सब से खिताब फरमाया है। साहिबी आमर को एक होना है, लेकिन यहाँ पर है साहिबानी आमर, क्यों ऐसा है? ये इसलिए ऐसा है कि खुदा ने ज़मान को उठाया है, टाइम को उठाकर तमाम ज़मानों के मोमिनीन को एक गुरू बनाकर और हर ज़माने के साहिबान आमर को सामने रखकर कहा है कि मोमिनों तुम अपने अपने वक्त के साहिब आमर की इताअत कर। इसलिए ये उलुल अमर सिगा जमा में है। अब देखिए कि सोचिए कि कुरान का कोई भी हुक्म है तो उस हुक्म को एक लिहाज से देखा जाए तो उस वक्त के मुताबिक होना चाहिए जो रसूल का वक्त था। रसूल के वक्त में साहिबान अमर कौन थे? एक तरह से देखा जाए अभी इमामत का तायुन नहीं हुआ था और दीन का इख्तदार पैगंबर के पास था, तो ये साहिबान अमर कहाँ थे? अगरचे एक तरह से तावील की गई है और हमने भी उसको फॉलो किया है ये कि अनहजरत के ज़माने में मौला अली, हज़रत हसन, हज़रत हुसैन, इनसे जमा का सिगा बन गया। ये अरबी में एक को वाहिद कहते हैं, दो होते ही तो तस्मिया बनता है, दो से ज़्यादा हूँ तो जमा हो जाता है। जो सामने सेगा होता है उसमें एक के लिए अलग होता है, दो से खिताब करना है तो अलग के सेगा बनता है, तस्निया का सेगा बनता है। जब दो से ज्यादा हूं तो फिर चाहे तीन हूं या इससे ज्यादा हूं तो वो जमा का सेगा बन जाता है। और यहाँ पर उलुल आमर जो है वाहिद नहीं है, तस्निया नहीं है, जमा है, इसमें कम से कम तीन का होना जरूरी है। इसलिए एक तावील ये भी की गई है कि मौला अली और हजरत हसन, हजरत हुसैन ये साहिबान आमर, ये तावील एक तरह से अपनी जगह पर है। लेकिन फिर भी दूसरी लॉजिक ये बनती है कि रसूलुल्लाह के ज़माने में अभी इमामत का तायुन नहीं हुआ था, तकर्रुर नहीं हुआ था, तो किस तरह उस ज़माने में लोग समझ गए, क्योंकि उस ज़माने के अतबार से भी इस आयत को सही होना चाहिए। लेकिन इसमें रफ़ाई ज़मान का तसव्वुर है कि ज़मान को खुदा ने उठाया, क्योंकि कुरान बार बार नाजिल नहीं हो सकता था और इसके लिए तरीक़ा ये था कि खुदा ने उस वक्त से लेकर क़यामत तक जितने मोमिन होने वाले हैं उनको सामने रखा अपने खुदाई इल्म से, और उनके लिए मुख्तलिफ ज़मानों में यानी एक बात देकर जितने साहिबान आमर होने वाले थे उनको भी सामने रखा, और फिर इसी तरह कहा कि मोमिनो तुम अपने अपने वक्त के साहिबान आमर की किताब, ये रफ़ ज़मान का तसव्वुर। इससे ज़्यादा वाज़ह सबूत रफ़ ज़मान का ये है जो यहाँ कहा गया है कि ए पैगम्बरो तुम पाकिज़ा चीज़ें खाओ और नेक अमल करो। आप सोचिए कि ये जो सिरा है, ये जो टेंस है, प्रेजेंट है, और आन हजरत से कबल बहुत सारे पैगंबर हो गुजरे थे, तो खुदा ने किस तरह कहा? बहुत से पैगंबर तो हो चुके हैं और हो गुजरे हैं, उन्होंने जो कुछ खाया या जो कुछ पिया या जिस तरह अमल किया वो बात ख़त्म हो गई है। लेकिन खुदा कहता है कि ए पैगंबरो तुम पाकिज़ा चीज़ें खाओ, उन्हें काम करो। ये कब फरमाता है? जबकि कुरान नाजिल हो रहा था, इसमें रफ़े ज़मान यानी ज़माने को उठाया गया। जब ज़माने को उठाया गया तो सब पैगंबर खुदा के सामने प्रेजेंट के तौर पर, ज़माने हाल के तौर पर सामने आए, तो सब से खुदा ने यह खिताब फरमाया, मतलब उन सबको यकजा किया। फिर कहा कि इन हाज़िही उम्मतुकुम उम्मतुन वाहिदा, ये तुम्हारी उम्मत एक ही उम्मत है, तो अना रब्बुकुम और मैं तुम्हारा परवरदिगार, यानी तमाम उम्मतों को मिलाकर खुदा ने इस खिताब में एक बहुत बड़ी उम्मत करार दी। इसमें बहुत बड़ी हिकमत है, जब उम्मत एक है तो किताब भी एक है, जब उम्मत एक है तो दीन भी बुनियाद में एक है, जब उम्मत एक है तो शरीयत भी बुनियाद में एक है, मगर ऊपर ऊपर से उसमें उसमें तालीमात होती रहती है। तो नंबर दो में, नंबर तीन में ये कहा गया है कि दीन दरअसल एक है, क्योंकि मुमकिन नहीं कि खुदा की बादशाही में एक से ज्यादा दीन हूँ। खुदा एक है तो दीन को भी एक होना है, इसलिए कि दीन खुदा के नज़दीक कानून और सुन्नत की हैसियत से है और लोगों के नजदीक ज़ाबिता हयात के तौर पर है और कानून अखलाक के तौर पर है या इस तरह से है कि उसके मुताबिक हुकूकुल्लाह और हुकूकुल इबाद को बिजा लाया जाए, या यूं कहना चाहिए कि दीन इंसानों की बेहतरी के लिए हुआ करता है, लेकिन खुदा के नज़दीक उसके बनाए हुए कानून की हैसियत से, उसकी सुन्नत की हैसियत से दीन। और लफ्ज़ दीन खुदा के लिए भी इस तरह इस्तेमाल होता है, यानी दीन अल्लाह कहा जाता है, खुदा का दीन, रसूल का दीन, मोमिनीन का दीन, तो इसकी नस्बत इस तरह से होती है। नंबर चार में ये दो बातें बड़ी अहम हैं, एक तो ये कि इस्माइली मजहब इस्लाम का बातिनी पहलू है, ये बहुत अहम बात है और बहुत लॉजिकल है। और ये बात जो कही गई है कि कुरान हकीम का बातिनी रुख इस्माइलियत की तरफ है, ये बहुत उम्दा बात है। और वैसे भी आपको तो याद होगा कि बड़ी अजीब बात है कि लोग इस्माइलियों को फिरकाई बातिनिया तंज के तौर पर कहते हैं, अचानक कि वो इस बात को तंज के तौर पर इस्तेमाल करते हैं इस टाइटल को, लेकिन इसके साथ साथ वो लॉजिकली बातिन से दस्तबरदार हो जाते हैं और सारा बातिन इस्लाम का कुरान का इस्माइलियों से मंसूब हो जाता है। हालांकि लफ्ज बातिन इस्माइलियों का इख्तिरा नहीं है, इस्माइलियों ने बनाया नहीं है, ये कुरान का लफ्ज है और बड़ी तारीफ से बातिन का जिक्र आता है कुरान में। तो देखें कि कितनी ऐसी चीजें हैं जो बातिन है, खुदा की मारिफत को, खुदा की सिफात को देखिए, खुदा के दीदार को देखिए, बहिश्त को देखिए, रूह को देखिए, और ऐसी बहुत सी चीजें हैं जो बातिन हैं। तो कुरान के बातिन को देखिए कि उसका बातिन कितना हिस्सा है, इसलिए ये कहना बिल्कुल सही है कि कुरान हकीम का बातिन रुख इस्माइलियत की तरफ है। और यही वजह है कि इस्माइली मजहब हमेशा से इस्लामी तावीलात का मरकज रहा है, या यूं कहना चाहिए कि इस्लाम के उलूम का बातिनी गहवारा यही है। तो ये सब कुछ इमाम की बदौलत है। नंबर पांच में ये बात बहुत अच्छी है कि जो कहा गया है कि इस्माइली मजहब इस्लाम की तदरीजी हिदायत और उरूज इर्तिका का एक रोशन सबूत है, यानी तदरीजी हिदायत जिसको आप शायद अंग्रेजी में तर्जुमा करते हुए ग्रेजुअल गाइडेंस कहेंगे या मालूम नहीं किस तरह तर्जुमा करेंगे, यानी बतदरीज आहिस्ता आहिस्ता रफ्ता रफ्ता, और उरूज इर्तिका इस्लाम में किस हद तक उरूज इर्तिका का इम्कान है इसका सबूत इस्माइली मजहब है। इसलिए कभी कभार हम कहते हैं कि इस्माइली मजहब इस्लाम की तरक्की याफ्ता सूरत है, इस्माइली मजहब इस्लाम की तरक्की याफ्ता सूरत है। इस्माइलियत बाज़ हज़रात को अजीब लगती है, इसलिए कि इस्माइलियत ज़माना नबूवत में जो थी एक तरह से उसके मतलब शायद लोगों को तजुर्बा नहीं होता, लेकिन इस्माइलियत अब जो है उसके बारे में इस्माइलियों को दूसरों को अजीब लगेगा। वजह इसकी ये है कि इस्माइलियत इस्लाम की तरक्की याफ्ता सूरत है और जहां तरक्की होती है तो उसको देखकर लोगों को ताज्जुब होता है। मिसाल के तौर पर कोई छोटा सा बच्चा था किसी गांव से, वो बचपन ही में बाहर निकला, 10-12 बरस के बाद वो वापस अपने गांव में जाता है, जवान होता है, एजुकेटेड होता है, इल्म हुनर से आरास्ता हो जाता है और बहुत ही अकल से जिस्म से एकदम से बदला हुआ होता है। और लिबास भी उसके अच्छे होते हैं, तो लोग उसको नहीं पहचानते हैं कि उनके गांव का एक बच्चा है, क्योंकि इसकी तरक्की हुई तलफ़ुज़ में, गुफ्तगू में, उठने में, बैठने में, बोलने में, चालने में, अक्ल दानिश में उसकी बहुत बड़ी तरक्की होती है, तो लोग उसको नहीं पहचानते। इस्माइली मज़हब की ये मिसाल है। वो सोचते हैं कि जो ज़माना नबूवत में बातें थी अब उनकी देखना यह कि इस्लाम में तरक्की है या नहीं है, किसे पता चले और किस तरह मालूम हो। मालूम करने के बहुत से तरीके हैं। एक तरीका तो ये है कि हम ज़माने आदम से आन हजरत के ज़माने तक देखेंगे कि बहसियत मजमू दीन की रफ्तार क्या रही है, या खुदा के दीन में तरक्की है, इर्तिका है, पेशरफ है या नहीं है, वो पता चलेगा। और ये भी दूसरों के लिए मुश्किल बात है, हमारे लिए मुश्किल नहीं है। उनके लिए मुश्किल इसलिए है कि वो इस दीन के टुकड़े टुकड़े करते हैं। आदम के दीन को अलग समझते हैं, नूह के दीन को अलग समझते हैं, इब्राहिम के दीन को अलग समझते हैं, और मूसा और ईसा और हजरत के दीन को अलग अलग समझते हैं। अगर वो इसको इस तरह अलग अलग नहीं समझते, एक ही दीन समझते, तो उनको एक सिलसिला नजर आता सीढ़ी की तरह, तो इसमें तरक्की नजर आती। मुसीबत तो ये है कि वो एक ही दीन के टुकड़े टुकड़े करते हैं। हम खुदा के दीन के टुकड़े टुकड़े नहीं करते हैं, अव्वल ता आखिर खुदा के दीन को एक ही मानते हैं, और उसी से हम देखते हैं। हमको अंदाजा होता है कि ज़माने आदम से लेकर ज़माने ख़ातम तक, यानी हज़रत के ज़माने तक दीन में कितनी तरक्की हुई, कितनी पेशरफ्त हुई। तो इससे सबूत मिला कि खुदा के दीन में तरक्की है, पेशरफ्त है, इर्तिका है, उरूज है। और खुद कुरान में खुदा तसव्वुर देता है किसी सीढ़ी से तशबीह देकर, और खुदा कहता है कि वो सीढ़ियों का मालिक है, ज़िल मआरिज। तो सीढ़ी तरक्की की मिसाल है, स्टेप बाय स्टेप, जीना बाय जीना। जिस तरह आप किसी ऊंची इमारत पर चढ़ने के लिए जीना बाय जीना, बुलंद से बुलंदतर होते जाते हैं, जिस तरह खुद आन हजरत की मेराज की मिसाल है, तो खुदा ने समझाने के लिए इस रूहानी तरक्की का नाम मेराज बताया था, रसूल ने बताया था, लेकिन इसको भी नहीं समझा गया। तो खुदा के दीन में इर्तिका है, इर्तिका बुलंद होने की कहते हैं, और उरूज भी यही माने रखता है। तो इस्माइली मजहब जो है उरूज इर्तिका है। तो तदरीजी हिदायत का तस्वीर यह है कि देखें कि तदरीजी हिदायत है, तदरीजी हिदायत माने ग्रेजुअल गाइडेंस। ज़माने नबूवत में भी हम देखते हैं, और खुद कुरान तदरीजी हिदायत है। कई साल के अंदर अंदर मुख्तलिफ अहवाल और मुख्तलिफ वाक़ियात को हालात के मुताबिक मुख्तलिफ आयात नाजिल हुई। अगर आन हज़रत की उम्र 1000 बरस की होती और अब तक हुज़ूर बेक़ैद हयात होते, तो हमको पता चलता और आयात ऐसी होती कि वो हालात और वाक़ियात के मुताबिक। लेकिन खुदा की मसलत ये नहीं थी, ये भी एक इम्तिहान था कि सिर्फ 23 साल के लिए नबूवत रही और उसी दौरान कुरान नाजिल होता रहा, लेकिन फिर भी उस अरसे में भी कुछ आयात मनसूख हैं, कुछ आयात नासिख हैं, और रसूल के इरशादात में भी कुछ इस किस्म की मिसालें पाई जाती हैं। फिर हैसियत मजमू मिलाकर इस 23 साल में भी इर्तिका है। 23 साल की मुदत की नक्शा कशी की जाए तो उसमें इर्तिका नजर आएगा, वो सीढ़ी की तरह एक चीज़ होगी। मसलन मक्का का ज़माना था, کہ مدینہ کا زمانہ تھا اور مکہ میں سے آپ نے تاریخ پڑھی ہے کہ خفیہ دعوت کرنے کا ایک زمانہ تھا اور اس سے پہلے صرف دعوت کے بغیر صرف عبادت کرنے کا زمانہ تھا، تو وہ عبادت چھپ چھپ کے کرتے تھے، پھر چند افراد کے ساتھ ایمان پر عمل کرنے کا ایک وقت تھا اور خفیہ دعوت کرنے کا وقت تھا اور احتیاط کرنے کا وقت تھا اور ہجرت کرنے کا وقت تھا، پھر بعد میں اس طرح سے نہیں گیا اور اسلام کافی مضبوط ہو گیا، لشکر جمع ہو گئے، اس لیے کہ یہ قانونی فطرت کے مطابق کام کرنا تھا۔ قانونی فطرت یہ کہ آپ ایک پودے کو لگاتے ہیں تو ایک دن میں وہ بڑا درخت نہیں ہو سکتا، اور کتنے برس لگتے ہیں آپ کے لگائے ہوئے پودے کے لیے کہ وہ پھل لائے، آپ کا بچہ ہوتا ہے تو کتنی محنت اٹھانی پڑتی ہے اور بچہ کتنی تکلیف دیتا ہے، یہ فطرت ہے اور قانونی فطرت کے مطابق آپ کو کام کرنا ہے۔ اس طرح اسلام بھی ایک پودے کی طرح تھا شروع شروع، یا یہ کہ ایک بچے کی طرح تھا شروع شروع، یا پہاڑ کے سینے میں ایک کچے گوہر کی طرح تھا، کہ گوہر جو ہے شروع شروع میں کچا ہوتا ہے، آپ جواہرات کو نکالنے کے لیے پہاڑوں میں جائیں تو پہاڑ کے سینے کو چیر کے دیکھیں تو کبھی کبھار آپ کو ایک کچا لال ملے گا، کبھی پکا ملے گا، تو کچے لال کی اتنی قیمت نہیں ہوگی، کچھ بھی قیمت نہیں ہوگی، اور کچے پھل کی کیا قیمت ہو سکتی ہے۔ اس طرح دین شروع شروع میں کمزور ہوتا ہے اور بعد میں طاقتور ہوتا ہے، اور جو کمزور ہوتا ہے اس وقت کے احکام مختلف ہوتے ہیں، اور جو دین طاقتور ہوتا ہے اس زمانے کے احکام مختلف ہوتے ہیں۔ ایک بچے کے لیے آپ کیا غذا دیتے ہیں، ایک جوان آدمی کی غذا آپ اس کو نہیں دے سکتے، اور جب بچہ ماں کے پیٹ میں ہوتا ہے تو وہ دودھ نہیں پی سکتا، اس کے لیے کچھ اور نیچرل انتظام ہے کہ غذا خود بخود درخت کی طرح ابزارب ہو جائے، وہ دودھ نہیں پی سکتا۔ جب بچہ پیدا ہوتا ہے تو آپ اس کو کھانا نہیں کھلا سکتے، وہ دودھ پیتا ہے، کھانا اس کی ماں کھاتی ہے، اس کو ہضم کر کے دودھ بنا لیتی ہے اور دودھ پلاتی ہے، اور جب بچہ بڑا ہوتا ہے تو دودھ پر گزارا نہیں ہوتا ہے، اس کو آپ قوی مقوی غذائیں دیتے ہیں۔ تو اسلام اگر دینی فطرت ہے اگر آپ مانتے ہیں تو پھر دینی فطرت کا جو تقاضا ہے یا دینی فطرت کا جو قانون ہے اس کو بھی ماننا پڑے گا، لیکن لوگ ہیں کہ اس کو نہیں مانتے ہیں، زبانی مانتے ہیں کہ دینی فطرت ہے لیکن سمجھتے نہیں ہیں کہ دینی فطرت کا کیا ہے۔ اور یہاں پر دینی فطرت کی ایک مثال بہت اچھی مثال دی گئی ہے کہ اللہ کی کتاب کے چند نام ہیں، اسماء صفاتی ہیں، ایٹریبیوٹس ہیں، ان میں سے ایک اسم صفت کتاب مبارک، برکت والی کتاب، تو لوگ اس کو مانتے ہیں لیکن سمجھتے نہیں کہ قرآن برکت والی کتاب کس معنی میں ہے۔ ہم نے قرآن ہی سے استفادہ کرتے ہوئے برکت کی مثال کو بیان کیا ہے، برکت کی مثال کو اس طرح سے بیان کیا ہے کہ قرآن میں خداوند عالم ارشاد فرماتا ہے کہ اس نے آسمانوں کو پیدا کیا، پھر اس نے زمین کو پیدا کیا، اور جس زمانے میں زمین کو پیدا کیا تو اس وقت فوراً پہاڑ نہیں تھے، بعد میں پہاڑوں کو پیدا کیا، اس طرح سائنس کا نظریہ ہے اس کا۔ جب خدا نے پہاڑوں کو پیدا کیا تو اس نے برکتوں کو رکھا، بہت دلچسپ قصہ ہے کہ پہاڑوں میں برکتیں کیا، پہاڑوں میں برکتیں ہیں، پہاڑوں میں برکتیں معدنیات ہیں، چشمے ہیں، جنگلات ہیں، چراگاہیں ہیں، نباتات ہیں، اور زرخیز مٹی ہے، پھر پہاڑوں کے اوپر برف کے یخ کے ذخیرے ہیں اور شکارگاہیں ہیں، ایسی بہت سی چیزیں ہیں۔ برکت کا تصور کچھ اس طرح سے ہے کہ برکت اس موقع پر بولا جاتا ہے جبکہ چیز ختم نہ ہوتی ہو اور مسلسل وہاں سے کوئی چیز برآمد ہوتی ہو, نکلتی ہو, پیدا ہوتی ہو. اس سنس میں برکت کا استعمال. اور اس کی مثال کے لیے پہاڑ بہت اچھی چیز ہے. تو خدا نے فرمایا کہ اس نے پہاڑوں میں برکتیں رکھی. اب ہم دیکھتے ہیں کہ جس وقت یہ زمین بنی اس وقت خدا نے پہاڑوں میں برکتیں رکھی تھیں, لیکن اب تک وہ برکتیں کبھی ختم نہیں ہوئی اور نہ ہوں گی. اب جہاں خدا نے قرآن کو مبارک کہا ہے تو اس کا مطلب یہ ہے کہ اس کے اندر علمی برکتیں ہیں, تعویلی برکتیں ہیں. یعنی اس کا علم ایسا ہے کہ رفتہ رفتہ کام آ سکتا ہے اور زمان و مکان کے مطابق اس میں سے تعویلی ہدایت, اس میں سے تعویلی ہدایت پیدا کی جا سکتی ہے اور اس پر عمل کیا جا سکتا ہے. اور اگر یہ بات نہ ہوتی تو خدا سیارہ زمین کو پیدا کرنے کے بعد جس طرح پہاڑ پیدا کیا اور جس طرح اور اس میں برکتیں رکھی, اسی کے مطابق قرآن کو کتاب مبارک نے کہتا. تو برکت والی کتاب اس معنی میں ہے کہ اس کے اندر جو کچھ علم تھا وہ ایک وقت میں ختم نہیں ہو سکتا تھا. اور برکت کی مثال قرآن میں دوسری مثال بارش کا پانی ہے. آپ دیکھتے ہیں کہ بارش کا پانی آسمان سے آتا ہے لیکن اس کی برکتیں کبھی ختم نہیں ہوتی. ہر سال, ہر مہینے اور ہر وقت بارش برستی رہتی ہے اور اس کی پیداوار, یعنی اس کی مادی برکتیں ہمیشہ حاصل ہوتی رہتی ہیں. یہاں پر غور و فکر کی بات ہوئی ہے کہ قرآن میں غور و فکر کی بہت بڑی اہمیت ہے اور غور و فکر کی کیفیت بیان کی گئی ہے کہ غور و فکر کس چیز کا نام ہے. غور و فکر عقل کا عمل ہے جو کسی چیز کو جاننے کے لیے اس کی تہ تک جانا, اس کی گہرائی میں اترنا, یہ غور و فکر ہے. لیکن سوال یہ پیدا ہوتا ہے کہ کیوں ایسا ہونا چاہیے؟ اگر بعض حضرات کے کہنے کے مطابق قرآن کا سارا مطلب ظاہر ہے اور اس کے باطن سے ہمارا کوئی واسطہ نہیں اور نہ ہم اس کے باطن کو جان سکتے ہیں, اگر ان کے نظریے کے مطابق یہ بات صحیح ہے تو پھر خدا بار بار یہ کیوں چاہتا ہے یا کیوں فرماتا ہے کہ تم قرآن کی آیتوں میں غور و فکر کرنا؟ کیا یہ تاویل کے ممکن ہونے کی بات نہیں ہے؟ کیا یہ تاویل کی طرف ایک سفر نہیں ہے؟ جو اگر غور و فکر جائز ہے تو بات یہ ہو گئی کہ ہم کچھ کچھ قرآن کی تاویل کو جاننے کے لیے مکلف ہیں. یعنی ہم کو حکم ہوا ہے کہ ہم قرآن کی تاویل جاننے کے لیے غور و فکر کریں, اس کی گہرائی میں اتریں, اس کے باطن میں جائیں. کیونکہ غور فکر الگ اور تاویل کا تصور الگ یہ نہیں ہو سکتا ہے, یہ وہی بات ہے. غور فکر بھی ایک طرح سے قرآن کے باطن میں جانے کی ایک کوشش ہے اور اگر غور فکر میں کامیابی ہوتی ہے تو مطلب اس کا یہ ہوا کہ ہر شخص غور فکر کی راہ سے قرآن کی تاویل کو پاتا ہے. تو تاویل کے جواز کے بارے میں اس قسم کی بہت سی مثالیں ہیں. ایک اصطلاح ہے استنباط, یہاں اس مقالے میں نہیں, استنباط کہا جاتا ہے. استنباط کا مطلب ہے نتیجے کو اخذ کرنا, نے قرآن کی آیات میں سے نتیجہ نکال کر کسی مسئلے کو حل کرنا. تو یہ استنباط کیوں ہے اگر قرآن واضح ہے اور سب ضروری احکام قرآن کے ظاہر میں موجود ہیں اور تاویل کی طرف جانے کے لیے کوئی اجازت نہیں ہے یا ممکن نہیں ہے تو استنباط کیوں ہے؟ اس کے علاوہ ایک اور اصطلاح ہے, اس کو کہتے اجتہاد, جدوجہد کرنا. یعنی جدوجہد کر کے اور بہت محنت کر کے مسائل کو حل کرنا. تو پھر یہ بھی ایک कुरान की गहराई और इस्लाम के बातिन की तरफ जाने की एक कोशिश है। और इसके अलावा हिकमत, हिकमत कुछ कुरान के जाहिर का नाम तो नहीं है बल्कि कुरान के बातिन का नाम है। वमा यूतल हिकमत फकत उतिया खैरन कसीरा, और जिसको हिकमत दी जाती है तो समझो कि उसको बहुत सारी भलाई मिल जाती है। अब देखें कि हिकमत में अगर भलाई है तो भलाई का दरवाजा बंद नहीं होना चाहिए, नीकी का दरवाजा किस तरह बंद हो सकता है, बल्कि हिकमत सिखाने के लिए कोई वसीला होना चाहिए, क्योंकि हिकमत में सारी भलाई है, सारी खैर हिकमत में है। इसमें आगे चलकर एक बहुत उम्दा नुक्ता है, वो मोमिन की पाकीज़गी से मुतालिक है। और मोमिन की पाकीज़गी इतनी अहम बात है, इतनी अहम चीज है कि उससे बढ़कर कोई चीज नहीं। अगर मोमिन जीते जी पाकीज़ा हो गया तो फिर आप क्या बाकी रहता है, आप ही बताएं। क्या फिर जो मोमिन या जो मोमिनिन दुनिया में पाक और पाकीज़ा हो गए हैं इल्म और हिकमत से, क्या वो क़यामत में उनसे पूछताछ होगी, अज़ाब क़ब्र होगा, क़यामत की सख्ती उन पर गुजरेगी, नकीर मुनकर उससे सवाल करेंगे? और क़यामत से जिन मोमिनिन को पैगंबर ने खुदा के हुक्म से इल्म और हिकमत सिखाकर पाक और पाकीज़ा किया, उनका हशर कैसा होना चाहिए? मैं तो ये कहूँगा कि कुछ भी नहीं होगा, कुछ भी नहीं होगा, बस रायरात भेज भी जाएंगे। क़यामत की सख्ती के सिलसिले में जो कुछ करवाया गया है, ये लोग उससे आगे बढ़ गए, तो पैगंबर ने बात किया। अब मैं इस सिलसिले में दूसरे सवाल करना चाहूँगा ये कि जिस जमाने में पैगंबर मौजूद थे उस जमाने के मोमिनीन तो पैगंबर के हाथ से पाक और पाकीज़ा हो गए कुरान के कहने के मुताबिक, अब रसूल की रौलत हो गई, उसके बाद क्या होगा? क्या ये दो कानून है कि ज़माने नबूवत में रसूल खुद मोमिनीन को पाक करते थे और बाद के ज़माने में या तो कहना पड़ेगा कि अब कोई वसीला नहीं है, या तो मानना पड़ेगा कि इमाम उनको पाक करता है? असल बात यूँ है कि ज़माने नबूवत में भी आन हज़रत के जानशीन जो तावील का मालिक है वो लोगों को पाक करते थे, इसलिए कि अगर नबूवत काफ़ी है और नबी सब कुछ कर सकता है तो फिर इमामत का तस्वूर आवास हो गया, एक जायद चीज करार पाई। अगर ये मुमकिन है कि रसूल अपने वक्त में लोगों को बराह रास्त तावील सिखाकर उनको पाक करते थे, तो इससे बहुत से सवाल पैदा होंगे। एक तो ये सवाल पैदा होगा कि फिर रसूल ने खुद क्यों ये फरमाया कि अली उनके दरवाज़ा हैं, उनकी हिकमत तक पहुंचने के लिए, उनके इल्म को पाने के लिए अली के दरवाजे से किसी को जाना होगा। फिर इस इम्कान के बावजूद रसूल ने एक जायद दरवाजे को क्यों खड़ा किया? ये बात नहीं है, इमाम के जरिए से होता था, लेकिन फेल यानी काम मनसूब होता है पैगम्बर से, इमाम का किया हुआ काम मनसूब होता है पैगम्बर से, वो पैगम्बर का किया हुआ काम मनसूब होता है खुदा से। इमाम ही ने लोगों को पाक किया, जिसके मतलब खुदा ने फरमाया कि पैगम्बर ने पाक किया, बिल्कुल सही है, क्योंकि मिशन एक ही था और इमाम पैगम्बर के तहत काम करते हैं और इमाम का काम जाकर पैगम्बर का काम बनता है और पैगम्बर का काम जाकर खुदा का काम बनता है। कुरान में कभी तो खुदा कहता है कि उसने पाक किया, कभी तो फरमाता है कि पैगम्बर ने पाक किया, इसमें कोई इख्तलाफ नहीं है। और वही काम जो इमाम ने किया पैगम्बर का होता है, और जो पैगम्बर का होता है काम वो खुदा का होता है। तो सवाल ये था कि जब खुदा ने पैगम्बर के तवसुत से और इमाम के तवसुत से लोगों को दुनिया ही में पाक किया और वो खुद जमानत देता है, खुद शहादत देता है, कुरान में खुद गवाही देता है कि फलान लोग पाक थे और पाक हो गए, पाक किए गए, अब क्या खुदा को चाहिए कि जब क़यामत होगी ऐसे मोमिन जब मरेंगे तो फिर उनको सामने खड़ा करेगा और पूछेगा कि ये तूने क्यों किया, ये तूने क्यों किया, ऐसा क्यों हुआ, क्या ऐसी पूछगछ होगी? अकल क्या कहती, कानून क्या कहता, दीन क्या कहता है? नहीं होगी कियामत ऐसे मोमिन की, कियामत तो खत्म हो गई और वो बहिश्त में जाएंगे। कुछ मुस्तनद हदीसें हैं जो अभी इस वक्त दाइमुल इस्लाम हमारे पास है, उसमें कुछ लोगों के बारे में फरमाया गया है कि कुछ लोगों का हिसाब नहीं होगा, कुछ लोगों का हिसाब होगा और कुछ का नहीं होगा। उनमें से जो खुदा के हमसाए हैं उनका हिसाब नहीं होगा। खुदा के हमसाए मेरे नज़दीक इस्माइली हैं, क्योंकि यहाँ इमामत का तसव्वुर है, क्योंकि यहाँ मज़हर खुदा का तसव्वुर है, क्योंकि यहाँ नूर खुदा का तसव्वुर है, क्योंकि यहाँ इमाम खुदा की तावील है, क्योंकि यहाँ ये लोग इमाम से करीब हैं तो खुदा से करीब हैं, क्योंकि ये लोग इमाम को पहचानते हैं तो खुदा को पहचानते हैं। लिहाजा इस्माइलियों से हिसाब नहीं लिया जाएगा, जो हिसाब नहीं लिया जाएगा तो उनसे पूछगछ नहीं होगी, उनकी क़ियामत नहीं होगी, बशर्ते कि सही मोमिन हों, बशर्ते कि इमाम के फरमान बताएं। ये बात कहाँ से पैदा हो गई? पाकीज़गी से। लेकिन जानना होगा कि ये पाकीज़गी क्या है, किस नौयत की पाकीज़गी है। ये पाकीज़गी कई तरह की है, अब हम देखेंगे कि ये पाकीज़गी इल्म और हिकमत की पाकीज़गी है। तो पानी की पाकीज़गी अलग है, धूप की पाकीज़गी अलग है, हवा की पाकीज़गी अलग है, मिट्टी की पाकीज़गी अलग है, और किसी चीज़ को आप रगड़ रगड़ कर पाक करते हैं तो ये बात अलग है। लेकिन जो चीज़ इल्म से पाक होती है तो उसमें ये देखना होगा कि इल्म किस नौयत की आलूदगी या नजासत को दूर कर सकता है, इल्म, और इल्म किस चीज़ के अगेंस्ट काम करते हैं। जहालत, नादानी, शुकूक व शुबहा, शिर्क, ये सब चीज़ें। तो फिर जो इल्म तौहीद को, इल्म इमामत को हासिल करेंगे, जो खुदा को पहचानेंगे, जो इमाम को पहचानेंगे, जो इल्म यकीन को हासिल करेंगे, वो पाक हो जाएंगे। और क़ियामत से मतलब जितनी सख्तियाँ हैं वो उनके लिए माफ होंगे। तो इसमें कुछ नकात हैं और मेरे ख्याल में कल इस पर फिर मुकम्मल बहस करेंगे, और भी बहुत सारी चीज़ें हैं। कुछ सवाल की सूरत में, कुछ वजाहत की सूरत में इसको कवर करेंगे,
और आखिर में इख्तिताम पर जो दरवाजे का तसव्वुर है उसको मैं रिपीट करता हूँ, अच्छी आपके सामने उसका बयान हुआ। और ये कि हर चीज़ का एक दरवाज़ा है, ये रसूल का फरमान है कि कुल शाइन बाप, रसूल ने फरमाया हर चीज़ का एक दरवाज़ा हुआ करता है, कोई चीज़ इसके बगैर नहीं है। फिर मिसाल के तौर पर यहाँ लिखा गया कि आसमान के दरवाजे हैं, बहिश्त के दरवाजे हैं, दोज़ख के दरवाजे हैं। इसके अलावा कुरान में जहाँ जहाँ खजानों का जिक्र आता है वो कि उस मकाम पर दरवाजे का जिक्र नहीं है, लेकिन जब भी फरमाया गया कि खजाना, तो हर होशमंद इसको समझ सकता है कि खजाना दरवाजे के बगैर नहीं होता। खजाने की जो अहमियत है, खजाने की जो कद्र कीमत है, खजाने को जिस तरह आप नाअहलों से और गैर मुस्तहक लोगों से बचाना चाहिए, चोरों से और दूसरे बदखाहों से और शर फसाद बचाने वालों से, उसका तकाजा तो ये है कि खजाना एक चार दीवारी के अंदर हो, उसका एक दरवाजा हो और दरवाजे का एक कुफल यानी ताला हो, फिर उसकी कलीद हो। लफ्ज दरवाजे के अलावा और لفظ خزانے کے علاوہ اور بھی قرآن میں اشارے ہیں ہر چیز کے دروازوں کے بارے میں. وہ ہے کلید. قرآن میں کلیدوں کا ذکر ملتا ہے. اس طرح سے ہے کہ اب خدا کی ہیں کنجیاں آسمانوں کی اور زمین کی. کنجی یا کلید کسی دروازے کی ہوا کرتی ہے. دیکھیے کہ خدا کی کیا شان ہے اور اس کی کیسی پوری حکمت عادت ہے کہ ایک بات کرتا ہے اور اس بات سے کتنی باتوں کا احاطہ ہو جاتا ہے, یعنی کتنی باتیں اس کے تحت آ جاتی ہیں منطقی طور پر. یعنی جب خدا نے فرمایا کہ کلید, تو اس کلید سے ایک دروازے کا, ایک تالے کا, ایک چار دیواری کا, ایک خزانے کا اور ایک قیمتی چیز کا تصور مل گیا. کیونکہ کوئی شخص, کوئی بادشاہ کسی بھی خزانے کو یوں محفوظ نہیں رکھتا ہے کہ اس میں کچھ بھی نہیں. یعنی خالی ایک گھر کا نام, ایک مکان کا نام خزانہ نہیں ہو سکتا. جب خدا خود کہے کہ خزانہ, تو آپ اندازہ کریں دنیا والے بہت تھوڑا سا سرمایہ رکھ کر اس کا نام خزانہ رکھ سکتے ہیں, اسے خزانہ کہہ سکتے ہیں, کیونکہ وہ انسان ہے اور ان کی مقدور, ان کا اندازہ اور ان کی استطاعت بہت ہی محدود ہے. لیکن خدا جس چیز کو خزانہ ٹھہراتا ہے, آپ ہی بتائیں کہ اس چیز کی کیا شان ہوگی اور اس کی مقدار کیا ہوگی, اس کی قیمت کیا ہوگی اور وہ کتنی بڑی چیز ہوگی, آپ اندازہ کریں. کیونکہ اندازہ ہر شخص کے مطابق, ہر فرد کے مطابق ہوتا ہے. ایک بادشاہ, ایک غریب کا اندازہ ہے, ایک مفلس کا اندازہ ہے, ایک امیر کا اندازہ ہے اور ایک بادشاہ کا اندازہ ہے اور پھر خدا کا اندازہ ہے یا خدا کا معیار ہے. اور ہم دیکھتے ہیں کہ زمین پر بظاہر کوئی ایسی چیز نہیں ہے جس کو سب لوگ خدا کا خزانہ قرار دیتے ہوں. حالانکہ قرآن ہی نے فرمایا کہ اللہ کی ہیں آسمانوں کی کلیدیں اور زمین کی کلیدیں. زمین کی کلیدوں سے ہم کو زمین پر کچھ خزانوں کے ہونے کا تصور ملا, لیکن ظاہر میں معلوم نہیں ہے. ہم نے تو ایمان یا اعتقاد کی حد میں مان لیا, لیکن معلوم نہیں ہے کہ خدا کا خزانہ ظاہر میں کیا ہے. لیکن جب عقل سے رجوع کرتے ہیں, ایمان سے رجوع کرتے ہیں, علم سے رجوع کرتے ہیں, حکمت سے رجوع کرتے ہیں, تو پتہ چلتا ہے کہ زمین پر خدا کا سب سے بڑا خزانہ امام ہے, قرآن ہے. اور اپنے وقت میں پیغمبر تھے, اہل بیت تھے, اور جب حدود کا زمانہ تھا وہی حضرت خزانوں کی حیثیت سے تھے. اور اس کے علاوہ ہم یہ بھی مان سکتے ہیں کہ خدا کے بہت سے پیر زمین پر ہیں, خزانوں کی طرح ہیں. ان کی قیمت بھی اتنی عالی ہے کیونکہ خدا نے ان کو خزانے قرار دیا, لیکن ہم نہیں جانتے. اس کے لیے بصیرت کی ضرورت ہے, اس کے لیے معرفت کی ضرورت ہے. ہو سکتا ہے کہ کسی انسان کو اسٹڈی کرے تو وہ خدا کے خزانہ قرار پائے, لیکن ہم میں وہ بصیرت نہیں ہے. برگی درختان سبز در نظری ہوشیار, ہر ورقی دفتری معرفتی کے دیگر. ہر درختوں کے پتوں میں سے صرف ایک ہی پتا, ایک کتاب ہے, ایک دفتر ہے. کس کی نظر میں؟ ایک ہوشیار, ایک عارف شخص کی نظر میں. اس میں خدا کی معرفت ہے, اس میں نظام پایا جاتا ہے, نظامی مرکزیت پایا جاتا ہے. اور کس طرح اس میں ریشے پھیلائے ہوئے ہیں کہ ان ریشوں کا ایک مرکز ہے اس پتے کے اندر, اس پتے کو زندہ رکھنے کے لیے उसमें तरावत को फैलाने के लिए, ताजगी को कायम रखने के लिए, रुतुबत को पहुंचाने के लिए किस नफासत से और किस नजाकत से काम किया गया, इसमें कोई होशमंद देख सकता है, गौर कर सकता है जरा कि इसमें पूरे निजामी दीन का नक्शा खींचा हुआ। दीन भी इसी तरह से है कि अगर दीन का कोई मरकज न हो, कोई सरचश्मा न हो और दीन के हर मकाम को रू न पहुंचाई जाए तो दीन मुर्दा हो जाएगा। जिस तरह की अगर उस पत्ते के अंदर रीशे हैं, ये बिजली के निजाम की तरह है, आपाशी के निजाम की तरह है, सियासत के निजाम की तरह है और किसी मशीनरी के निजाम की तरह है, सारे नक्शे उस पत्ते के अंदर मौजूद है, किसी चीज की कोई कमी नहीं है। और इंसान के जिस्म के अंदर निजामी खून है, निजामी दौरान खून है, ब्लड सर्कुलेशन का सिस्टम है, बिल्कुल इसी तरह से उस पत्ते के ऊपर सब कुछ जाहिर है। लेकिन ये उस वक्त मुमकिन है कि हम देखें कि जरा बसीरत से काम ले, जरा गौर फिक्र से काम ले। अगर हम गौर फिक्र से काम नहीं लेते हैं तो है वो पत्ता, जिंदगी भर हम देखते रहे बहुत से पत्ते हैं और हम उसको क्या अहमियत देते हैं, वो एक पत्ता है। तो पत्ते को कौन सोचेगा, कौन गौर करेगा, सबसे बेकार और सस्ती चीज पत्ता है जो कुछ वक्त दांत पर है और उससे बात हो गिर जाता है, कोई जानवर उसको खा लेता है, नहीं तो वो पामाल हो जाता है। तो खुदा के खजाने बिखरे हुए हैं। कहा गया है कि आइनमा तवल खसम मवजूला, तुम जिस तरफ को भी मुंह करो वहीं पर खुदा का चेहरा मौजूद है। और हर चीज में खुदा की कुदरत है, हर चीज में खुदा का एक राज है और वो राज इतना अहम है कि वो एक खजाने की जगह पर है, एक खजाने के बराबर है। तो बहरहाल वक्त भी हो चुका होगा, खुशी है, शादमानी है और शुक्रगुजारी का मौका है कि हमारे अजीजों ने ये कहना, हमारे अजीज एक छोटा लफ्ज है, इनकी शान में हमारे स्कॉलर हैं, हमारे दानिश्वर हैं, और स्कॉलर भी इनके लिए छोटा लफ्ज है क्योंकि स्कॉलर का मतलब एक तरफा होता है, तो ज़ाहिरी और दुनियावी इल्म के मानी में स्कॉलर कहा जाता है, लिहाजा हम इनको क्या कहें, रिश्ते हैं और मौला के बहुत ही प्यारे रूहानी फर्जंद है। मौला इनके इल्म में और ज्यादा इजाफा फरमाए, मौला इनसे राजी हो, मौला इन पर मेहरबान हो, मौला हमेशा इन पर नूर की बारिश बरसाए और जिस तरह इनकी तवक्कुआत है उससे कहीं ज्यादा खुदावंद इनको नवाजे और ये अपने वक्त में पूरी जमात के लिए, मजहब के लिए और इमाम के लिए इल्मी तौर पर बहुत कुछ खिदमत अंजाम दे सके। आमीन या रब्बल आलमीन। शुक्रिया।